नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो कालसुती 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी COVID-19 संक्रमितको संख्या बढ्दै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायत अन्य अस्पतालहरूमा बेडको अभाव हुन थालेको छ। यसले गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको देखिन्छ। सरकारको पछिल्लो तथ्याङ्कले पनि अन्य प्रदेशमा भन्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमण फैलिएको देखाएको छ। तसर्थ बढिरहेको कोविड संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारको तयारीको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रम प्रसारण गर्दैछौ। पश्चिमाञ्चल अस्पतालमा कोविड संक्रमितका लागि उपलब्ध 76 बेड सबै भरिएका छन्। असार महिनामा कोविडका बिरामीको संख्या घटेको भए पनि सरकारले निषेधाज्ञा खुलाएपछि साउन यता संक्रमितको संख्या बढ्न थालेको छ। कोविड वार्डमा बेड नभएपछि संक्रमितहरूलाई इमर्जेन्सीका थप 8 बेडमा राखेर उपचार गरिराखिएको छ। इमर्जेन्सी वार्डमा रहेका बिरामीहरू कोविड वार्डको बेड कुर्दै बसिरहेका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोविड फोकल पर्सन डाक्टर शरद बरालले निषेधाज्ञालाई खुकुलो बनाएसँगै बिरामी संख्या बढ्न थालेको बताउनुभयो। उहाँले बिरामी भेट्न आउने आफन्तले स्वास्थ्यका मापदण्ड पालना नगर्ने, बाहिर हिँड्दा जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिदिँदा संक्रमित बढ्ने गरेको बताउनुभयो। संक्रमित पुनः बढ्दै जाँदा स्वास्थ्यकर्मीको मनोबल भने कमजोर हुँदै गएको र अस्पतालमा बेडको व्यवस्थापन गर्न पनि कठिन भइरहेको उहाँको भनाइ छ। गण्डकी प्रदेश सरकारले कोविड अस्पतालको रूपमा बिरामीहरू व्यवस्थापन गर्दै आइरहेको अस्पतालमा दैनिक 700 संख्यामा सबै खाले बिरामीहरू उपचार गर्न आउने गर्छन्। साउन महिना यता गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो पटक साउन 13 558 संक्रमित थपिए। अस्पतालले दैनिक 70 कोविड टेस्ट गर्दै आएको छ। अस्पतालमा बेड भरिए पनि अक्सिजनको कमी नभएको अस्पतालका निर्देशक डाक्टर भरत बहादुर खत्री बताउनुहुन्छ। यसैबीचमा विभिन्न समयमा केही लक्षित समुदाय र 50 माथि उमेर समूहका नागरिकलाई खोप लगाउने कार्य भइसकेको छ। तर पनि यही उमेर समूहका नागरिकहरू पनि विविध कारणबाट खोप लगाउन छुटेको अवस्था छ। प्रदेश स्वास्थ्य निर्देशक डाक्टर खिमबहादुर खड्काले पछिल्ला दिनमा संक्रमणको दर बढेपछि सिलिन्डरको व्यवस्थापन र बालबालिकाको उपचारका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी थालेको बताउनुभयो। पछिल्लो समय प्रदेशमा कास्कीको पोखरा, नवलपुरको कासोती, देवचुली, स्याङ्जाको पुतली बजार, चापाकोट, फैदीखोला, गोर्खाको पालुङटार लगायत स्थानमा संक्रमण दर बढेको उहाँले बताउनुभयो। कोविड संक्रमण दर बढ्दै गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साउन 10 र 11 बैठक मार्फत प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख, पालिकाका प्रमुख तथा अध्यक्षहरूसँग अस्पतालमा बेड व्यवस्थापन, अक्सिजनको अभाव हुन नदिन आवश्यक तयारीमा रहन निर्देशन समेत दिनुभयो। आजको कार्यक्रममा हामी यसै विषयमा सम्बन्धित रहेर कार्यक्रम प्रसारण गर्दैछौ। पूरा समय सुनेर हामीलाई साथ दिनुहोला। साथै यसमा कुनै प्रतिक्रियाहरू भएमा यहाँहरूले सुनिरहनु भएको रेडियो तथा इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरामा सुझाव दिन सक्नुहुनेछ।
बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जङ्गली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
आजको कार्यक्रममा हामी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग गरिएको कुराकानी।
विभिन्न ठाउँमा जाने हामीले किट छ नि, त्यो किट इनफ मात्रामा हामी ल्याउँदैछौँ। नाकाहरूमा हामी होल्डिङ सेन्टर बनाउँछौँ र त्यहाँ चेकिङको व्यवस्था त्यही गर्छौँ। PCR टेस्टिङलाई पनि हामी बढाउँछौँ, होइन? हामी अहिलेदेखि तयारीमा छौँ, थर्ड वेभलाई हामी फेस गर्छौँ।
गण्डकी प्रदेशको एकमात्र नाका रहेको जिल्ला नवलपुर, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पगेनी भट्टराईसँग गरिएको कुराकानी र गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। साथै खोप लगाउनबाट वञ्चित भएका नागरिकहरूको आवाज जस्ताको तस्तै प्रस्तुत गर्दैछौ। कार्यक्रममा अब गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलज्यूसँग गरिएको कुराकानी।
म उहाँकै कार्यकक्षमा आएको छु। मुख्यमन्त्रीज्यू नमस्कार, यहाँलाई स्वागत छ।
नमस्कार।
विपदको मारामारीमा हामी छौँ, यसको प्रतिकारका लागि यहाँको नेतृत्वमा प्रदेश लागिरहेको छ। गण्डकी प्रदेशभित्र महामारीको रूपमा फैलिएको COVID-19 पछिल्लो समय कस्तो असर पाइरहेको छ? यहाँ स्वयं गाउँठाउँ पनि घुमेर आउनुभयो।
निश्चित रूपमा हाम्रो सरकार अस्तित्वमा आइसकेपछि हाम्रा सामने दुईटा विपत्तिहरू, COVID-19 जो हामीले भोगेर आएको अवस्था हो, सबभन्दा पहिलो सरकारको प्राथमिकता भनेको त्यो कोभिड प्रदेशवासीहरूलाई छिटो चाँडैभन्दा चाँडै निशुल्क खोप उपलब्ध गराउनु पर्छ, त्यो हाम्रो प्रतिबद्धता हो भनेर हामीले हाम्रो नीति तथा कार्यक्रम, बजेट र सबै चिजमा हामीले त्यसलाई कमिटमेन्ट गर्यौँ। अहिलेको हाम्रो जुन एक्जिस्टिङ जुन व्यवस्था हो, कानुनी परिपाटी आइ छ, त्यसले हामीलाई सिधै मार्केटबाट खोप ल्याउन सक्ने अवस्थाको सिर्जना भएन। यद्यपि यसको लागि हामीले चाहिने पैसाको व्यवस्था पनि गरेका छौँ। अहिले पनि हाम्रो प्रयत्न के जारी छ भन्दाखेरि, त्यस्ता हाम्रा दात्री संस्थाहरू वा शुभचिन्तकहरू, सङ्घ संस्था बाहिर जो छन् कम्पनीहरू, उनीहरूसँग किन्नको लागि पनि भ्याक्सिन पाउँछ भने हामी लिन्छौँ, सकभर अनुदानै खोज्छौँ हामी, त्यो प्रयत्न एउटा छ। एकातिर त्यो छ भने अर्कोतिर केन्द्रीय सरकारले पनि खोपहरू ल्याएर दिएको अवस्था छ, र मलाई लाग्छ अहिलेसम्ममा तपाईँको कमसे कम टोटल 5-6 लाखको बिचमा भ्याक्सिनहरू आइसकेको आउने क्रममा पनि छ। हामी चाहन्थ्यौँ एउटा ग्रुप टार्गेट गरेर दिने भन्ने हाम्रो सोच थियो, तर केन्द्रीय नीति के बन्यो भने त्यसरी टार्गेटेड ग्रुपहरू दिँदाखेरि भद्रगोल हुन्छ। त्यसो भए हुनाले एजको आधारमा दिने भन्ने जुन नीति छ, त्यो नीतिलाई फलो गर्नुपर्ने हाम्रो बाध्यता पनि छ। सँगसँगै जस्तो पर्यटन व्यवसायहरू भए, होटल व्यवसायहरू भए, अब यो ड्राइभिङ सेन्टरवालाहरू हुनुभयो, यस्तै पब्लिकसँग रिलेटेड उहाँहरू के चाहिरहनु भएको छ भने छिटोभन्दा छिटो हामी कहाँ आइपुगोस्। यद्यपि एजको आधारमा आउँदा पनि क्रमशः त्यो आउँछ होइन, त्यसो भएको हुनाले अहिले सन्तोषको कुरो के छ भने अन्य प्रदेशको तुलनामा हाम्रो प्रदेशमा भ्याक्सिनको संख्या अरूभन्दा हामी कम छैनौँ, अझ केही बढी पनि हुन सक्ला, त्यो अनुसार हामी लगाउँछौँ। मलाई के लाग्छ भने हप्ता 10 दिनभित्रमा 40 वर्षको उमेर समूहसँग आउने सम्भावना छ। अहिले थर्ड वेभको जुन एउटा फोरकास्ट भइरहेको अवस्था छ, थर्ड वेभलाई कसरी फेस गर्ने त्यतातिर पनि वर्कआउट गरेका छौँ।
स्वास्थ्य विपदको प्रतिकारका लागि एकदमै सुपर फास्ट काम गर्न चाहनुहुन्छ, मतलब यो 5-6 महिनामा सबैलाई लगाउने यो प्रत्यक्ष भेटघाट हुँदै गर्दा केही थपिदिनुहोस् न।
मलाई के विश्वास छ भने हाम्रो प्रयत्न यदि सफल हुन सक्यो भने त हामी चाँडै नै गर्छौँ होइन। यदि अहिलेकै रफ्तारमा हाम्रो केन्द्रीय सरकारले भ्याक्सिनहरू ल्याउन सक्यो र हामीले जसरी जिल्लामा ल्याइरहेछौँ त्यसरी ल्यायौँ भने यहाँले भने कुरो चाहिँ असम्भव छैन, त्यो हुन सक्छ भन्ने मलाई लाग्दछ।
फेरि तेस्रो भेरिएन्टका संक्रमितहरू देख्न थालेको अवस्था छ,
त्यसको लागि तयारी हामी के गर्दैछौँ भन्दाखेरि, पहिलो त अब विभिन्न ठाउँमा चाहिँ हामीले किट छ नि होइन, किट चाहिने तपाईँको इनफ मात्रामा हामी ल्याउँदैछौँ, र जहाँ जहाँ नाकाहरू छ, जहाँबाट इन्डियाबाट आउने वा अरूबाट आउने नाकाहरू छ, ती नाकाहरूमा हामी होल्डिङ सेन्टर बनाउँछौँ र त्यहाँ चेकिङको व्यवस्था त्यहीँ गर्छौँ, र जसको पोजिटिभ देखिन्छ आइसोलेसन सेन्टरमा हामी राख्छौँ, जसको नेगेटिभ देखिन्छ घर जान दिन्छौँ। पहिलो प्राथमिक चाहिँ यो हुन्छ। त्यसपछि PCR टेस्टिङलाई पनि हामी बढाउँछौँ होइन, फाइन्ड आउट गर्यो भने त्यसलाई चाहिँ मैले आइसोलेसनमा राख्ने कुरो त सजिलो भयो, यो त विगतले पनि हामीलाई देखाएको छ। त्यसको लागि हामी अहिलेदेखि तयारीमा छौँ। हाम्रो जुन म्यान पावर छ अहिले होइन, जो लडिरहनु भएको छ कोरोनासँग, सुरक्षाकर्मी, स्वास्थ्य कर्मी आदि साथीहरू, उहाँहरूको सहयोगबाट थर्ड वेभलाई हामी फेस गर्छौँ। यति मात्रै भनेर पुग्दैन, म तपाईँको यो लोकप्रिय रेडियो मार्फत आम जनसमुदाय, प्रदेशवासी, दाजुभाइ, दिदीबहिनीहरू सबैलाई के अपिल गर्छु भन्दाखेरि, यो स्वास्थ्यको मापदण्ड पालना भनेकै सबभन्दा ठुलो कुरो रहेछ। यदि हामीले त्यो पालना गर्न सक्यौँ इमान्दारीपूर्वक भने हामीलाई पनि फाइदा छ, सबैलाई फाइदा छ, भोलिको दिनमा त्यो भयावह परिस्थिति नआउन पनि सक्छ। यो तर्फ चाहिँ सचेत हुन पनि म अनुरोध गर्न चाहन्छु।
भनेपछि यो भेरिएन्ट बढ्दै जाने सम्भावना पनि उत्तिकै रहेको हुनाले थोरै केही त्यस्तो अलिक तयारी नपुग केही जस्तो देख्नु भएको छ।
यो प्राविधिक कुरा पनि हो होइन, सरकारको कमिटमेन्ट छ, हामी लागिराखेका छौँ। कुन भोल्युमको हामीले फेस गर्नुपर्छ अब त्यहाँ त त्यो निर्भर हुन्छ होइन। अब हाम्रो साधन स्रोत भन्दा बढी एकदमै त्यो ठुलो भोल्युम आयो भने त्यही अनुसारको समस्या हुन सक्छ, नभए जेनरली जुन हामीले बुझेका छौँ त्यसको लागि अहिलेको तयारी ठिक छ।
हाम्रो अब अनुपम सम्पदा भएको क्षेत्र हो, नवलपुरदेखि माथि लमनथाङसम्म यहाँले निहालिरहनु भएको छ, के छ यसको असर?
यसमा त क्लियरै छ नि, अहिले हाम्रो प्रदेशको इकोनोमीको आधार भनेकै पहिलो साथी त्यो पर्यटन भन्न साथै पर्यटन इन्डस्ट्री होटल व्यवसाय जोडिएको छ, यातायात जोडि सबै जोडिएको अवस्था छ, त्यही कुरो ठप्प छ। पर्यटन व्यवसायहरू हामीलाई भनिरहनु भएको छ कि अहिले बाह्य पर्यटक त आउने एकदमै कम भइसक्यो, आउनेवालाले पनि तपाईँहरू भ्याक्सिनेटेड भएको हो कि होइन भनेर पहिले नै सोधेको हुन्छ। अब हामीले त्यो पुरा गर्न सकेका छैनौँ होइन। अर्को उद्योग धन्दाहरू पनि त्यत्रो लकडाउनले हामीलाई थिलो थिलो बनायो होइन। प्रयत्न के गरिरहेछौँ भन्दा कतिपय कुरा हामीले समायोजन गरिदिनु पर्ने हुन्छ।
बाल बालिकाहरूको शिक्षा दीक्षाको कुरो पनि त्यस्तै छ। अब नगरी त हुँदैन, केही न केही उपाय निकाल्नु पर्छ। कसरी यो क्षेत्रलाई चलायमान बनाउने होला?
अहिलेको चाहिँ हाम्रो कार्यक्रममै एउटा के छ भने प्रदेश प्रमुख शिक्षा कार्यक्रम भन्ने एउटा हामीले राखेका छौँ, 22 करोड रुपियाँ छुट्याएको पनि छ। त्यसमा हाम्रो कन्सेप्ट के हो भन्दाखेरि अहिले कोरोनाले गर्दाखेरि फिजिकल्ली सबै स्कुलहरू चाहिँ खास गरिकन सार्वजनिक विद्यालयहरू त्यहाँका विद्यार्थीहरूलाई हामीले एजुकेसन दिने अवस्था छैन। तिनको लागि हामीले चाहिँ यो भिजुअल माध्यमबाट उहाँहरूलाई शिक्षा दिन सकिन्छ कि भन्ने एउटा हाम्रो सोच भयो। त्यसलाई हाम्रो प्रोग्राम बन्दैछ। त्यो त्यसले गर्दा के भने सबै सार्वजनिक विद्यालयका माने विद्यार्थीहरूले पठन पाठनमा चाहिँ भाग लिन सकुन् एउटा पहिलो। दोस्रो के हो भने यहाँले भने जस्तै अब अहिलेसम्मको प्रयोगले के देखाएको छ भने हाम्रो शिक्षा नीति नै यस्तो छ कि हामीले शिक्षित बेरोजगारी उत्पादन गरे जस्तो अवस्था भइरहेछ। यो राष्ट्रिय समस्या पनि हो, प्रदेशको पनि समस्या हो। त अब एउटा 10 वर्षे एउटा योजना बनाएर अहिले चाहिँ प्रारम्भिक कक्षामा पढेका विद्यार्थीहरूलाई हामीले यसरी लैजाउँ ताकि उनीहरूले त्यो व्यावहारिक शिक्षा नैतिक शिक्षा जे अहिलेको दुनियाँमा फेस गर्न सक्ने प्रतिस्पर्धामा आउन सक्ने विद्यार्थीका रूपमा चाहिँ हामीले अगाडि ल्याउनुपर्छ भन्ने सोच अन्तर्गत हामीले यो प्रदेश प्रमुख शिक्षा कार्यक्रम भनेर ल्याएका छौँ।
नवलपुर क्षेत्रमा झन्डै 2 छिरो पनि जमिन बलौटे भएको छ। चैते धानमा त्यहाँ भर पर्नु पर्थ्यो। अब खाद्य सङ्कट नहोस् भन्नका लागि मुख्यमन्त्रीज्यू चिन्तित हुनुहुन्छ होला नि।
नवलपुर त अब मेरो आफ्नै जिल्ला भयो मात्रै नभएर 11 जिल्ला मैले हेर्दा यसरी हेर्नुपर्छ। नोक्सानी कति भएको छ त्यसलाई कताबाट क्षतिपूर्ति गर्ने यो अर्को साइड भयो होइन। अहिले के हो भने राहत दिने र बचाउने कमसे कम चुहिँदो पानीमा ओदानो बनाएर राख्ने काम पहिलो, खाद्यान्नको अभाव छ भने खाद्यान्न पहिलो प्रायोरिटी हो। त्यसपछि स्थानीय तह प्रदेश भएर मिलेर हामी चाहिँ अगाडि बढाउँछौँ। अहिले दिनदिनै जुन एउटा सङ्क्रमणको रेसियो बढेको आइरहेको छ यो बडो डरलाग्दो र भयावह छ। यसलाई म के अपिल गर्न चाहन्छु भन्दाखेरि स्वास्थ्य मन्त्रालयले जुन मापदण्ड निर्धारण गरेको छ सामान्यतया हेर्दाखेरि त हामीले पालना गर्ने सक्ने अवस्था हो। यी मूलभूत कुराहरू जुन छन् यसलाई इमान्दारीपूर्वक हामीले पालना गरौँ जसले गर्दाखेरि भोलि सङ्क्रमण वृद्धिलाई ठुलो रोकथाम हुन सक्छ। र म अपिल गर्न चाहन्छु हो हामीले लकडाउनलाई खुकुलो किन बनाएको भन्दाखेरि सधैँ थुनेर हाम्रो केही चल्दैन। त कोरोना सँगसँगै बाँच्न पनि सक्नु पर्यो, सिक्नु पर्यो। 2-3 जुन मापदण्डहरू छन् यसलाई चाहिँ इमान्दारीपूर्वक गर्दिन भने म तपाईँको यो लोकप्रिय रेडियो मार्फत अपिल पनि गर्न चाहन्छु। धन्यवाद।
आजको श्रृङ्खलामा हामीसँग हुनुहुन्थ्यो गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलज्यू। कार्यक्रमका लागि हामीले गण्डकी प्रदेशको एकमात्र नाका रहेको नवलपुर, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पगिनी भट्टराईसँग र गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी शालिगराम शर्मा पौडेलसँग कुराकानी गरेका छौँ। सुनौ उहाँहरूसँगको कुराकानी अबको क्रममा।
यति बेला हामीसँग कार्यक्रमको लागि नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पगिनी भट्टराईजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। सिडियो साहब नमस्ते।
हजुर नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर थ्याङ्क यू सर।
प्रति कार्यमा जानका लागि सिडियो साहबको नेतृत्वमा के हुँदैछ नवलपुरमा?
यो बिचमा कोरोनाको कहर पनि छँदै थियो, त्यो भन्दा पनि बढी विपदको कहरले दुःख दियो। अब नवलपुर सायद लाग्छ तराईमा सबैभन्दा बढी पीडित नै भयो। उसेकोटको चाहिँ बाघखोर भन्ने एउटा ठाउँ भन्ने दुईवटा ठाउँ चाहिँ निकै पहिरोले जोखिम ल्यायो। त्यहाँको बासिन्दालाई नै स्थानान्तरण गरेर अहिले हामीले तल उसेकोटमा स्कुलमा ल्याएर राखेको अवस्था छ। धेरै अब हाम्रो झलुङ्गे पुलदेखि लिएर पहाडतिर जाने बाटोहरू सब छेद विच्छेद भए, अझै बन्ने क्रममै छन् तिनीहरू। 500-600 बिघा जति होला हाम्रो खेतीपातीहरू बगायो, किसानहरूलाई मारमा पार्यो, गर्दाखेरि चाहिँ यो विपद यति धेरै आयो कि अनि हामी चाहिँ विपदसँग लड्दाखेरि कोरोना बढ्यो, फेरि बिचमा फेरि यो डाइभर्सनहरू भत्कियो पूर्व पश्चिम राजमार्गको, त्यही बेलामा चाहिँ लकडाउन भइरहेको अवस्था थियो अनि त्यो रोकिएपछि मानवीयता हुनै पर्यो, खोल्नै नसक्ने अवस्थामा पुग्यो अनि त्यहाँ अब ट्रकहरू बसहरू यात्रुहरू यति बिजोग भयो, यही बस्न पर्यो खान पर्यो होइन, मानवीयताका कुराहरू भयो, त्यसले गर्दाखेरि चाहिँ त्यो संक्रमण त्यताबाट पनि बढ्यो जस्तो लाग्छ। एउटा चाहिँ विपदमै उद्धार राहतमा जाँदाखेरि कस्तो हुँदो रहेछ भने अब हामी सँगसँगै गएछौँ त्यहाँनिर विपदमा परेर मान्छेलाई मास्क खै भन्ने कुरै हुँदो रहेन त, त्यहाँ दूरी भन्ने कुरै हुँदो रहेन त, पहिला त जीवन जोगाउने कुरो रहेछ। हाम्रो प्रहरीहरू जानुभयो, स्वयंसेवकहरू जानुभयो खोलामा अनि सबै त्यो लट्ठा बाँधेर होइन सबैलाई बोकेर तारेर होइन त्यसरी ल्याउनु पर्यो, गाडी लान पनि नसक्ने अवस्था हुँदाखेरि चाहिँ सुरक्षा कर्मी नै अब 5 घन्टा लगाएर हिँडेर जानुभयो, अर्को 5 घन्टा फेरि मान्छेहरूलाई बोकेर हिँडालेर सुत्केरी समेत पनि भएको अवस्था थियो। त्यो हुँदाखेरि दुरी कायम भने टाढाको कुरो हुँदो रहेछ विपदमा, त्यसले गर्दा पनि एउटा पढेको जस्तो लाग्छ हामीलाई। सकिसकेपछि चाहिँ जचाउने पनि अलिकति बढेको छ, त्यति बेला चापेर बस्नुभयो, चापेर बस्दाखेरि फेरि अरूलाई सर्यो झन् बढी, रेड जोनै हामी भइसक्यौँ, फेरि अघिल्लो सालमा पनि हामी रेड जोनै थियौँ, आक्रान्त बनाएको अवस्था छ।
दुई खालकै विपत्ति त्यहाँ छँदैछ, कोरोनाको कहिलेसम्म जाने यो अब यो छँदैछ, अर्को बर्खायामकै बेला भए पनि प्राकृतिक विपत्ति बढी नै भयो होइन,
विपदमा पर्नु भएको छ। अब मान्छे मानव चाहिँ क्षति हुन दिएन, त्यो चाहिँ ठुलो कुरो हुँदो रहेछ। जिल्लाको विपद व्यवस्थापन समितिले निर्णय गरेर दिन सक्ने ठाउँहरू हुँदो रहेछ, सहयोग गर्ने ठाउँ हुँदो रहेछ। अब यो खेतीपाती बगाएको चाहिँ अब ठुलो हेर्नु पर्ने स्थिति भएको छ, त्यसै पठाछौँ होइन, अब विशेष निर्णय गर्ला कि प्रदेश सरकारले सङ्घ सरकारले भन्ने चाहिँ आशा गरेर हामी बसेका छौँ।
यहाँ आफै पनि अब संक्रमित हुनुभयो र अरूलाई जोगाउने प्रयासमा पनि यति हुँदा हुँदै पनि संक्रमणको त्यो बेलामा पनि लागिरहनु भएको थियो, अहिले पनि लागिरहनु भएको छ। COVID-19 को संक्रमणको अहिलेको ठ्याक्कै अवस्था भन्दाखेरि नवलपुरको के छ?
सक्रिय संक्रमित 800 भन्दा गर्नुभयो, त्यो भनेको हामीलाई एकदमै दुःख लाग्दो कुरा हो। यति बेला चाहिँ सरकारले खोप पनि ल्याएको हुँदाखेरि चाहिँ खोप लगाएको बेलामा निषेधाज्ञा जारी गर्न पनि मिलेन, खुला भइसकेको अवस्था छ देशैभरि, ठप्पै गराउन पनि सकिएन। अनि दुईटा कुरा हामीले यहाँनिर चाहिँ अब एउटा त यो बिचको विपत्तिले गर्दाखेरि पनि अब 14 दिन लक्षण देखिने हुँदाखेरि बढ्यो र यति बेला भन्दाखेरि चाहिँ आरसे क्रस गर्यो, हामी रेड जोनमा छौँ, अझै पनि हाम्रा युवाहरू भनौँ न विशेष गरी खेल्नै यति बेला किन पर्यो, मन्दिरमै पनि होइन हाम्रो व्रत छ, सोमबारको व्रत छ, साउनको महिना छ, भगवान्लाई गर्ने, तर घरमै हाम्रा भगवान छन्, घरमा आफैले पनि त घरमै पूजा गर्छु, सबैले घरमै गरेर आफूलाई जोगाउनु भयो भने अरूलाई जोगाउनु सक्ने रहेछ, के अरे अझै पनि हामी निषेधाज्ञा नगरी होइन सहजै किसिमले अगाडि बढ्न सक्छौँ, भिडभाड गर्न थालियो भने अझै बढ्छ, भिडभाडलाई त रोकेका छौँ, अब लुकी छुपी गर्ने भिडभाड सधैँ हामी पछि लाएर पनि नसकिँदो रहेन त, ती चिजहरूमा चाहिँ सजग हुनुभयो भने रोक्न छेक्न सकिँदो रहेछ। अर्को चाहिँ अब यस्तै कन्डिसन हो भने सबै जिल्लाहरूसँग पनि यसो सरसल्लाह गरेका छौँ, मन्त्रालयमा पनि सरसल्लाह गरिरहेको छौँ, खोपैलाई सबैतिर पुर्याउन अहिले यति बेला गर्न सक्यो भने त्यसले धेरै रहेछ भन्ने अनुभवले पनि देखाएको छ। दोस्रो भनेको यो मास्क र अनि सरसफाई नै सबभन्दा ठुलो कुरो, नाक मुखलाई छोप्न पर्यो, सरसफाई गर्न पर्यो, यी चिजको अनुगमन प्राथमिकता यति बेला। तेस्रो लहरको लागि त हामीले पूर्व तयारी गरि पनि सकेका छौँ, हस्पिटल व्यवस्थित गराउँदैछौँ, स्तरोन्नति भएको पनि छ, अब अक्सिजन प्लान्ट पनि पहिलो हामीले जडान गरिसकेका छौँ, त्यसमा पनि फेरि अलि हाई पावरको 20 MMQ त्यो सम्झौता अघि बढेर काम सुरु भएको छ। यति बेला अक्सिजनको अभाव त पहिला पनि हुन दिएनौ, अहिले पनि हुन दिँदैनौ, यति बेला अब संक्रमणको रूप फेरि आएको छ, कुनैको लक्षण धेरै देखिएको छ यो बिचमा, फेरि मोर देन 75% चाहिँ लक्षण नदेखिएको छ, 25% लक्षण देखिएका छन्। हस्पिटलमा भएको भनेको सबैतिर गरेर, जिल्लाको सबैतिर गरेर 17 अस्पतालमा हुनुहुन्छ, अरू सबै होम आइसोलेसनमा हुनुहुन्छ, त्यो कन्डिसन छ यति बेला।
खोपको व्यवस्थापन उमेर समूह अनुसार गरिएको छ, त्यहाँ चाहिँ कस्तो छ?
दुई खालको खोप आयो, जुन जोनसेनको खोप थियो त्यो चाहिँ उमेर समूह वैदेशिक रोजगारमा जाने अनि अपाङ्गता भएका र उमेर समूहलाई नै स्ट्रिक्टली यो जोनसेनको चाहिँ त्यसरी गरियो, अर्को धेरै सिलको चाहिँ उमेर समूह सँगसँगै चाहिँ अब जोखिममा रहेको क्षेत्रलाई आइडेन्टिफाई गर्यौँ हामीले। सबभन्दा पेट्रोल पम्प जोखिममा छ, ग्यासको जोखिममा छ, उद्योग वाणिज्य सङ्घभित्रका कुनै कुनै वस्तुगत सङ्घका आबद्ध सदस्यहरू जोखिममा छन्, फ्रन्ट लाइनमा काम गर्नेहरू, होटल व्यवसाय त जोखिममै हुनुभयो। त्यो वर्गलाई पनि हामीले प्रायोरिटी दिएर अब उमेर समूह त उमेर समूहमै जानुहुन्छ खोप लगाउन, हामी त्यस बाहेकको समूहलाई अलिकति चाहिँ हामीले थोरै सम्बोधन गर्यौँ।
हामी कहाँ जुन अब छिमेकी देशका कामदारहरू वा कर्मचारीहरू पनि हुन सक्छन्, तिनीहरूको लागि केही छ त्यस्तो निर्णय?
सिधै छिमेकी देशको भनेर त ऊ भएन होइन, यो चाइना स्टेटको मात्रै चाइनाबाट अलिकति व्यवस्थित गरेर त्यहाँ चाहिँ त्यसरी व्यवस्थापन भएको छ मजदुरहरूलाई, अलिकति बाँकी हुनुहुन्छ। यता होम्सीमा चाहिँ त्यहाँ भनेरै अब धेरै सिलको चाहिँ चाइनाबाटै विशेष व्यवस्था गरेर त्यहाँको टोटल कर्मचारीलाई लगाइएको छ होम्सीमा चाहिँ, हाम्रा उद्योगहरूमा चाहिँ। अनि यहाँ उद्योगमै अलिकति कोटा चाहिँ छुट्ट्यायो, अनि सँगसँगै चाहिँ उमेर समूहलाई गरेको छ। सिमानालाई पुरै लगाइदिने कि भन्ने सोच बनाएर छलफल पनि अघि बढाएको थियो, माननीय मुख्यमन्त्रीज्यूसँगको मिटिङमा चाहिँ त्यो गर्न पाए हुन्थ्यो भन्ने थियो। अनि पहाडतिरलाई अलिकति अब अलिकति जोखिम हुने 7,000-8,000 खोप हुने चाहिँ सिमाना र पहाडलाई सबैले राख्न सक्ने अवस्था। अब यहाँ पनि धेरै समस्या चाहिँ कम भइसकेको छ, अब आउने खोपलाई चाहिँ हामीले 40-50 होइन त्यसरी मिलाउन पनि खोज्दैछौँ।
कति जति खोप लगाइसकेको अवस्था छ छोरी सर?
हामी कहाँ चाहिँ 42,000 आयो खोप चाहिँ, 35,000 लगाइसकेको चाहिँ अब अस्तिसम्मको थियो हाम्रो रेकर्डमा।
यो खोप लगाउने क्रममा अलिकति अव्यवस्थित बनाउने खालको त्यसरी हुँदा अव्यवस्थित हुन्छ?
त्यो त गर्नु दिएको छैन यहाँ त, अलिकति गैंडाकोटमा अव्यवस्थित देखिएको थियो सुरुमा, अन्त चाहिँ खोप लाउनेहरूलाई अनि त्यसपछि लगाउनेहरूलाई टोल टोललाई मिलाएर ल्याउने भनेर स्ट्रिक्टली फलो गर्न लगाइयो होइन, सबैतिर चाहिँ टोल टोल चाहिँ गरेर अनि अनिवार्य जनप्रतिनिधिलाई त्यहाँ उपस्थित हुनै पर्ने भन्ने पनि निर्णय गरायो हामीले खोप समन्वय समितिबाट। अनि जनप्रतिनिधि पनि स्वयं जिम्मेवार हुनु पर्यो भन्ने हिसाबले गरियो, कम्प्लेन कहीँ कतै भने त्यसलाई तुरन्तै लिने हामीले सम्बोधन गरिहालेपछि त्यस्तो केही भएको छैन। अहिलेसम्म हाम्रा नागरिकबाट कम्प्लेन आउन दिएका छैनौँ। एउटा छुट्टै प्रिफ्याब बिल्डिङमा तयारी अवस्थामा बच्चाको लागि बेड चाहिँ छुट्टिसकेको अवस्था छ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिल्यै लाउनु पर्दैन। धन बुझ्यो धन कठिन, बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी, यसले त भाइरस संक्रमणको जोखिम झन बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
यति बेला हामीसँग कार्यक्रमको लागि गोर्खाबाट प्रमुख जिल्ला अधिकारी ज्यू शालिग्राम शर्मा पौडेल ज्यू हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। श्रीडी साहब नमस्ते।
नमस्कार, धन्यवाद।
यहाँलाई कार्यक्रममा स्वागत छ।
थ्याङ्क यू।
यहाँको नेतृत्वमा गोर्खा जिल्लामा COVID-19 संक्रमणको अवस्था कस्तो छ र त्यसको प्रतिकार्य कस्तो भइरहेको छ श्रीडी साहब?
देशव्यापी रूपमै बढ्दो छ र हाम्रो गोर्खामा पनि अलिक बढी नै रहेछ। हामीले कुनै समयमा निषेधाज्ञा कडी कडाउ गरिरहँदाखेरि हामीले त्यस्तै 80 जति एक्टहरूमा झारिसकेका थियौँ होइन, पोजिटिभिटी रेट पनि 20% तल थियो। तर अब पछिल्लो समयमा अब लकडाउनलाई पनि खुकुलो पार्नुपर्ने अवस्था आयो, जनजीवनलाई चलायमान बनाउनु पर्ने, अब आर्थिक गतिविधिहरू पनि गर्नुपर्ने, अब कोरोना सँगसँगै जिउनु पर्ने खालको चाहिँ स्थिति देखियो, नागरिकहरूबाट दबाब पनि आयो सबैतिरबाट, देशव्यापी रूपमा अब सबैतिरबाट यसलाई लुज डाउन गर्नुपर्छ नभए जनजीवन चलाउन कठिन हुन्छ भन्ने खालको सबै जिल्लातिरबाट, र अब हामीलाई विभिन्न खालका परीक्षाहरू सञ्चालन गर्नेदेखि लिएर अत्यावश्यक कामहरू, अब व्यापार व्यवसायहरू खोली खोल्दै गर्दा त्यसलाई अब सञ्चालन गर्नका लागि यातायातहरू पनि खोल्नुपर्ने, सेवा खोल्नु भएको छ व्यापार व्यवसाय खोल्नु भएको छ भने त्यो सेवा लिन आउने व्यापार व्यवसाय गर्न आउनेलाई त यातायात पनि चाहियो, एउटा एक्टिभिटीले गर्दा अर्को एक्टिभिटी खोल्ने डिमान्ड गर्दो रहेछ, एक एक्टिभिटीले अर्को एक्टिभिटीको डिमान्ड गर्दै जाँदा हामीले लुज डाउन गर्दै गर्दै गयौँ र अहिले अब निषेधाज्ञा त छ तर धेरै कुराहरू खोलिसकेको अवस्था छ, बजारहरूलाई बेलुका 7 बजेसम्म छ र केही जुन क्लोज कन्ट्याक्ट हुने खालका एक्टिभिटीहरू स्टिल हामीले बन्द गरेका छौँ, अरू कुराहरू लगभग खुलेको छ र यातायातहरू पनि अब हामीले खोलेकै अवस्था छ। त्यसले गर्दा के भएको छ भने अहिले पछिल्लो चरणमा एकदमै बढिरहेछ, अब अहिले तपाईँको करिब 550 भन्दा पनि माथि करिब हिजोको डाटा 570 चाहिँ एक्टिभ केस छ, त्यो भनेको गोर्खा जस्तो जिल्लामा होइन धेरै हो एक्टिभ यो केस। अब यसले गर्दा अब फेरि पनि सोच्नुपर्ने अवस्था आएको छ, अब आगामी दिनमा फेरि पूर्ण निषेधाज्ञातिर जानुपर्ने हो कि जस्तो छ। हामीले सिसिएमसीको निर्णय पनि कुरिरहेछौँ, हिजो हामीले सिसिएमसीको निर्णय केही आउँछ कि भन्ने अपेक्षा थियो, अर्को निर्णयमा गर्ने गरी हिजो सिसिएमसीको निर्णयमा खास केही निर्णय नभएको कुरा हामीले तपाईँहरूकै मिडियाहरू मार्फत थाहा पायौँ।
भनेपछि सिसिएमसीको नआउँदासम्म जिल्लाको निर्णय चाहिँ नहुने भयो?
होइन, त्यस्तो ठ्याक्कै त होइन, तर अब केही न केही के हुन्छ भने अब तपाईँ अब नेपाल सरकारको निर्णय अथवा गृह मन्त्रालयको निर्णय सिसिएमसीको निर्णयले अलिकति त्यसको आधारमा हामीलाई चाहिँ त्यसको ब्याकअप हुन्छ त्यो होइन, नभए अब हाम्रो स्थिति अब कम्प्लिकेटेड हुँदै गयो भने हामी पनि निर्णय गर्न सक्षम छौँ। तर हाम्रो जिल्लाको अर्को जुन नगरपालिका हो पालुङटार नगरपालिका, त्यहाँ चाहिँ अलिक बढी नै छ, करिब करिब भनौँ न हिजो अस्ति त 50% हाराहारी पनि पोजिटिभिटी रेट देखियो, 100 पिसिआर गर्दा 50 देख्यो, त्यस्तो स्थिति देखिया छ पालुङटारतिर। त्यसो भए हुनाले अब हामीले अलिक सचेत हुनुपर्ने अवस्था आएको छ, निर्मम पनि हुनुपर्ने हो कि भन्ने खालको चाहिँ सोचाइ अहिले पछिल्लो समयमा आइरहेको छ। सबैलाई डन्डा लगाएर हुँदैन हेर्नु, एउटा सन्देश मात्रै दिने, 2-4 कारवाही गरेर केही अब कारवाहीमा परिदो रहेछ यो हाम्रै लागि त हो, तर हामीले चाहिँ जुन हेलचक्राइ गरेका छौँ यसलाई चाहिँ पुलिस प्रशासनले यसलाई अनदेखा गर्दैन त्यस कारण हामीले गर्नुपर्छ भन्ने, 2 चिजलाई हामी प्यारालाल लाने पक्षमा छौँ। कारवाहीलाई धेरै होइन सन्देशमूलक गर्ने, एवेरनेस प्रोग्रामलाई चाहिँ अलिक व्यापक गराउने चाहिँ सोच छ।
श्रेष्ठ साहब, यो गोर्खामा पनि खोप पुगेको छ, खोपमा चाहिँ अनियमितता नहोस्, भिडभाड पनि नहोस्, जुन उमेर समूह यहाँहरूले तोक्नु भएको छ तिनीहरूले लगाउन् भनेर यहाँले निकै दौडधुप गर्नुभयो, त्यस्ता केही कमजोरी फेला पार्नुभयो कि?
मैले साँच्चै धेरै नै गरिरहेको छु र म त्यो खोप केन्द्रहरूमा पुग्छु, कहाँ खोप केन्द्रमा जाने खोप पुगेको छैन भने त्यही खोप केन्द्रबाट मैले पोखरा फोन गर्छु, तपाईँलाई निवेदन गरौँ, 1-2 छिटफुट घटना हुन्छन् म अनेस्टली हामी कहाँ 100% छ भन्दिनँ कहीँ कहीँको, तर कम्पेरिटिभली गोर्खामा हेर्नुहोस् व्यवस्थित छ, निरन्तर विभिन्न समूहहरूको दबाब आइरहेको छ, क्लस्टर क्लस्टरले माग गरिरहेछ, तपाईँको उमेर समूह जहिले आउँछ त्यो उमेर सह कुर्नुहोस् र त्यसमा लगाउनुहोस् भनेको छु, यसले गर्दा अलिकति अप्रिय त भइ नै रहेछ तर मैले चाहिँ त्यो कुरालाई स्ट्रिक्टली फलो गरेका छु, म हिँडेको पनि छु खोप केन्द्रहरूमा, 50 हामीले जिल्ला क्लियर गर्यौँ, यसले गर्दा हामीले 1 चाहिँ करिब करिब 40% हाराहारी लगाइसकेको अवस्था छ। सुनुम्री जुन हाम्रो गोर्खा जिल्लाको तिब्बतसँग जोडिएको अत्यन्तै दुर्गम पालिका हो, त्यसमा हामीले 18 माथिका सबै कभर गरिसक्यौँ, सबै लगाइसक्यौँ, अब दोस्रो डोज यसैको 27-28 हामीले हेलीबाट पुऱ्याएर हामीले दोस्रो डोज पनि लगाएर त्यहाँको जाने जनताहरूलाई हामीले कम्प्लिट गर्दैछौँ।
हस्, सिडी साहब कुराकानी गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ तपाईँलाई।
धन्यवाद, यो लोकप्रिय मिडिया मार्फत मेरा कुराहरू गोर्खाका जनताहरूसम्म पुर्याउने जुन मौका दिनुभयो त्यसलाई धन्यवाद।
अब यहाँनिर मानव अधिकार समाचार। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको 29 स्मृति दिवसको अवसरमा 27 प्रकाश मानवाधिकार पुरस्कार 2077 कैलालीका मानवाधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ। इन्सेकले आयोजना गरेको 29 स्मृति दिवसको अवसरमा चौधरीलाई शनिबार सम्मान गरिएको हो। चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र इन्सेकका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले सम्मानपत्र, ताम्रपत्र, नगद सहित इन्सेक चिन्ह प्रदान गरी सम्मान गरिएको हो। त्यस अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टले समाज परिवर्तन र सामाजिक न्यायका लागि क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गरेर इन्सेकले सराहनीय कार्य गर्दै आएको बताउनुभयो। इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले स्वर्गीय प्रकाश काफ्लेलाई स्मरण गर्दै इन्सेकको स्थापना, प्राची प्रकाशन, राष्ट्रिय मानवाधिकार आयोगको स्थापना र मुलुकमा भएको विभिन्न सामाजिक आन्दोलनमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। इन्सेकका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले स्वर्गीय प्रकाश काफ्रेले मानवाधिकारको रक्षा र विकास सचेतीकरण तथा जागरणमा महत्वपूर्ण योगदान गर्नुभएको बताउँदै मानवाधिकार र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई स्वर्गीय प्रकाश काफ्रेको सम्झनामा प्रकाश मानवाधिकार पुरस्कारबाट सम्मानित गर्दै आएको बताउनुभयो। इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारले कैलाली जिल्ला जानकी गाउँपालिका दुई खरगोलीका फिरुलाल चौधरीले लामो समयदेखि कमैया आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको, इन्सेकले सञ्चालन गरेको कमैया सर्वेक्षणमा महत्वपूर्ण सहयोग तथा योगदान गर्नुभएको र सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणको जीवन रक्षाका लागि क्रियाशील भएर मानवाधिकार संरक्षण र सम्वर्धनमा खेलेको भूमिकालाई विश्लेषण गरी इन्सेकले प्रकाश मानवाधिकार पुरस्कारबाट सम्मान गर्ने निर्णय गरी छनौट गरेको बताउनुभयो। इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले लामो समयदेखि नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र सामाजिक न्यायका पक्षमा आफ्ना गतिविधिहरू केन्द्रित गर्दै मानवाधिकारको संरक्षण सम्वर्धनमा सहयोग गर्दै आएको बताउनुभयो। कार्यक्रममा अब खोप लगाउनबाट वञ्चित रहेका नागरिकहरूको आवाज जस्ताको तस्तै।
तपाईँको नाम? मेरो नाम हरिमाया पाइजा।
कति वर्ष हुनुभयो?
58 गएको मैले पाइन।
कतिपल्ट जानुभयो?
दुईचोटि लगाउनु पर्यो नि, पाएसम्म त लाउनु पर्यो, पाउनु पर्यो। सरकारले नि सबैलाई राम्रोसम्म उ गर्नु पर्यो, हेर्नु पर्यो।
नमस्कार, दुर्गा बराल हो। 80 वर्ष पुग्नु भए पहिलो खोप लगाएको जेठ 27 गतिर हो। एक महिनापछि खोप लगाउन आउनुहोस् भन्थे, अब अहिले 3 महिना यति हुन लागिसक्यो, अहिलेसम्म पनि हामीले खोप पाएको छैन। कहिले आउने होला, हामीले कहिले लगाउन पाउने होला कि होइन होला, यसबारे सरकारले अहिलेसम्म किन व्यवस्था नगरेको हो? यसरी अनलमा राख्नु, यो त साह्रै नै दुःखको कुरा भयो।
बुद्धिमया नेपाली भयो होला, 70 वर्ष 4 महिनै भयो, अहँ पाइए होइन, आएकै छैन भन्थ्यो कि ओडान्थ्यो, गई छैन, पछि आउँछ भने कि लाए लाउने नआए त क्या।
म बामन कुमार पराजुली, कोभिसिल्ड लगाएको 77 सालको फागुनको 26 गते, अहिलेसम्म वास्ता वास्ता छैन। सुन्छु जो पहुँचवाला छन्, पहुँचवालाहरू उमेर नपुगेकाले लगाइरहेका छन् रे। अब हामी यो पहिलो खोप लगाएका मान्छेहरूलाई अर्को खोप कहिले आउने यो थाहा छैन। के माग गर्ने, कोसँग माग गर्ने, त्यस्तो कुरा माग गर्नुपर्छ जनताले। सरकारको दायित्व होइन स्वास्थ्य शिक्षा वडामा के भन्ने आउँछ भने गएर के छ, ढाँटेको निम्तो खाइबत्ते आउँदो, जबसम्म चाहिँ पक्का हुँदैन लगाउन पाइन्न, तबसम्म के विश्वास छ यो मुलुकमा।
मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्न हुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।